यो अध्ययनको विषय छ प्रबन्धहरू, अंग्रेजीमा डिस्पेन्सेसन्स। प्रबन्धहरू भन्ने शब्दको अर्थ बुझ्नु अगाडि चाहिँ हामीलाई त्यहाँ अरू केही कुराहरू बुझ्न आवश्यक छ। बाइबलमा कुन अर्थमा यो शब्द प्रयोग भएको छ त्यो बुझ्न ज्यादै महत्वपूर्ण छ। सबभन्दा पहिला हामी पल्टाउँ मलाकी 3:6। पुरान नियम बाइबलको अन्तिम पुस्तक मलाकी 3:6 छैठौं पदमा हामी परमेश्वरले यसरी भन्नुभएको पाउँछौ। मलाकी 3:6, म परमप्रभु कहिल्यै परिवर्तित हुँदिन। परमेश्वर कहिले पनि परिवर्तित हुनुहुन्न, उहाँ सधैँ एक समान हुनुहुन्छ। तर इतिहासको क्रममा, भनेको मतलब बेग्ला बेग्लै समयमा अनि बेग्ला बेग्लै मानिसहरूसित परमेश्वरले बेग्ला बेग्लै तरिकाले व्यवहार गर्नुभएको, कामकाज गर्नुभएको हामी पाउँछौ। जस्तो कि पावलको विषयमा र अर्कोतिर अब्राहमको विषयमा, यी दुई व्यक्तिहरूको विषयमा एकछिन विचार गर। परमेश्वरले यी दुवै व्यक्तिहरूलाई कृपा देखाउनुभयो, उनीहरूको पापहरूबाट बचाउनु भयो र यी दुवै व्यक्तिहरू पावल अब्राहम अनन्तसित स्वर्गमा परमेश्वरसित हुनेछ, हामी पनि हुनेछौँ विश्वास गर्नेहरू। तर परमेश्वरले यी दुई व्यक्ति पावल र अब्राहम दुवैसित एउटै तरिकाले चाहिँ काम गर्नुभयो। बुझ्न खोजेको कुरा यही है, तिनीहरू इतिहासको बेग्ला बेग्लै समयमा बाँचे अनि परमेश्वरको सामु तिनीहरूको बेग्ला बेग्लै जिम्मेवारी थियो। जस्तै नुह र सोलोमनको एकछिन विचार गरौँ है, यी दुई व्यक्तिहरूसित परमेश्वरको व्यवहार जाँच्दाखेरि के पाउँछौ? उनीहरूको जीवनमा परमेश्वरले बेग्ला बेग्लै तरिकाले काम गर्नुभयो अनि उनीहरूलाई बेग्ला बेग्लै जिम्मेवारी दिनुभयो। जस्तो कि म सोच्छु तपाईँलाई, नुहलाई परमेश्वरले के बनाउनलाई जिम्मा दिनुभयो? ठूलो जहाज। सोलोमनलाई चाहिँ के जिम्मा दिनुभयो, के बनाउनुभयो? सुनेन, मन्दिर, परमेश्वरको भवन। बेग्ला बेग्लै जिम्मेवारी, बेग्ला बेग्लै समयमा परमेश्वरले बेग्ला बेग्लै तरिकाले काम गर्नुभएको छ। अब यो प्रबन्ध भन्ने प्रबन्धहरूको विषयमा हामीले चाहिँ यो बुझ्न खोज्दाखेरि यो विभिन्न पृष्ठभूमिको कुराहरू गर्दैछौँ। परिचय मात्र सायद अध्ययन गर्न भ्याउँछ होला यो 7 दिनमा पनि है, यो ज्यादै महत्वपूर्ण अध्ययन छ बाइबल बुझ्नलाई। अब यी विभिन्न समयमा जिउने व्यक्तिहरूलाई परमेश्वरले उत्तिकै मात्रामा सत्यता बताउनु भएन, कसैलाई थोरै छ कसैलाई बढी छ। मानव इतिहासको हजारौं वर्षको अवधिभित्र परमेश्वरले आफ्नो सत्यतालाई मानिस कहाँ प्रकट गर्दै आउनुभयो। कसरी प्रकट गर्दै आउनुभयो भने क्रमिक रूपमा अलिअलि गर्दै आदमलाई केही कुरा प्रकट गर्नुभएको थियो, तर कैयौं कुरा आदमलाई प्रकट गर्नु भएन। पछि थप प्रकाश अब्राहमलाई दियो होइन, उत्पत्ति 12 अध्यायमा आएर त्यसपछि अझ सयौं वर्षपछि दाउदलाई अझै प्रकाश दियो। खालि कोही कोही व्यक्तिको नाम मात्रै लिँदैछु, अझ बीचमा त अरू व्यक्तिहरू छन्। अनि अझ कति वर्षपछि परमेश्वरको पुत्र येशु ख्रिस्ट यो संसारमा आउनुभयो। उहाँले प्रभु येशुले, अब एकचोटि हेरौँ है, मत्तीको पुस्तक 13 अध्याय अनि 17 पदमा हामी हेर्न लागिरहेछौँ। मत्ती 13:17 अनि यहाँ प्रभु येशुले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै भविष्यवक्ता र धर्मी जनहरूले जुन कुराहरू तिमीहरू देख्छौ तिनलाई देख्ने इच्छा गरे तर देखेन, र जुन कुराहरू तिमीहरू सुन्छौ तिनलाई सुन्ने इच्छा गरे तर सुने। प्रभु येशु भन्नुहुन्छ, पुरानो नियम का भविष्य वक्ताहरू धर्मी जनहरू भनेको विश्वासीहरूले यी बाह्र चेलाले सुन्न पाएको कुरा सुन्नै पाएन, बाह्र चेलाहरूले देख्न पाइरहेको कुरा देख्नै पाएन। यसबाट के बुझ्छौ कि पुरान नियमका विश्वासीहरूले कैयौं कुरा प्रकट गर्नुभएको रहेछ जुन चाहिँ पछि आएर प्रभु येशू आउनुभएपछि प्रकट गर्नुभएको रहेछ। तर के यी बाह्र चेलाले सबै कुरा बताउनु भएछ? हेरौँ योहन्ना 16 अध्यायमा, योहन्ना 16:12 यहाँ प्रभु येशू ख्रीष्टले आफू क्रुसमा मर्न जानु अगाडि चेलाहरूसँग यसरी भन्नुहुन्छ, योहन्ना 16:12 तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै धेरै छन् तर तिमीहरू तिनलाई अहिले सहन सक्दैन, पचाउन सक्दैन। अब यहाँबाट के बुझ्छ भने बाह्र चेलालाई पनि सबै कुरा बताउनु भएको रहेछ, कहिल्यै सत्यता त तिमीहरू अहिले सहन सक्दैन, पछि बताइनेछ भनेपछि प्रभु येशूले सबै बताउनु भएको रहेछ। प्रभु येशू त्यसपछि मर्नुभयो, क्रुसमा टाँगिनु भयो, गाडिनु भयो, बौरी उठ्नु भयो, स्वर्ग उचालेर जानुभयो, केही समय बिते अनि त्यसपछि पावल भन्नेलाई अझ परमेश्वरले अरू सत्यता बताउनु भयो। गलाती एफएसीको पुस्तकमा जाउँ, एफएसी 3:3 प्रभु येशूको अब बौरी उठाई स्वर्गारोहण पछि पवित्र आत्मा आइसक्नुभयो, अब पावल भन्ने विश्वासीलाई प्रेरितलाई परमेश्वरले थप प्रकाश दिनुभएको कुरा पाउँछ एफएसी 3:3-5 कसरी उहाँले त्यो रहस्य पावल भन्छन् प्रकाशद्वारा मलाई बताउनु भयो जसरी मैले पहिले केही शब्दमा लेखेँ जसद्वारा तिमीहरूले पढेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छ जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरूका प्रकट गरिएको छ। शपथ ठिकै छ त्यहीसम्म है। अब यहाँ हामी पाउँछौ कि पहिला बताइएको थिएन, ती कुराहरू अहिले बताइएको छ, मलाई दिएको यो ज्ञान म तिनीहरूलाई बताउँदैछु भनेर पावलले लेख्छन्। के सबै कुरा पावललाई बताए त होइन, पावललाई पनि सबै बताइनेछ। अझ के सबै बितेपछि योहन्ना भन्ने विश्वासीलाई कार्यशालामध्ये एकलाई अझ थप प्रकाश दियो अनि उसले नै वास्तवमा बाइबलको अन्तिम पुस्तक पनि लेख्यो जसलाई भनिन्छ प्रकाशको पुस्तक। त्यसैले एकचोटि प्रकाश 1:1 पल्टाउनेछ र 1-3 पदहरूमा प्रकाश 1:1-3 यहाँ पर्छ येशू ख्रीष्टको प्रकाश परमेश्वरले आफ्ना दासहरूलाई चाँडै हुनुपर्ने कुराहरू देखाउनका निम्ति उहाँलाई यो प्रकाश दिनुभयो अनि उहाँले यसलाई आफ्ना दूतद्वारा पठाइकन आफ्ना दास युहन्नालाई बताउनुभयो। उनले परमेश्वरको वचन ख्रीष्ट येशूको गवाई र आफूले देखेका सबै कुराहरूको गवाई दिए। यस भविष्यवाणीका वचनहरू जसले पढ्छ अनि जसले सुन्छन् यसमा लेखिएका कुराहरू पालन गर्छन् ती धन्य हुन् किनकि समय नजिकै छ। अनि 9-12 पढ्यौँ भने पनि त्यहाँ पनि अझ देख्छ कि त्यहाँ थप प्रकाशहरू दिइरहनु भएको छ। यो पुस्तकभरि नै हामी थप प्रकाश पाउँछौँ अनि अन्तमा पूर्ण विराम पाउँछौँ, यसमा अब केही पनि नथप्न पुरा भयो। जहाँसम्म यस पृथ्वीको यात्रामा हामीलाई आवश्यक छ सब बताइएको छ। अब त्यसैले प्रकाशको मात्रामा सत्यता जहिले पनि परमेश्वरले उत्तिकै दिनुभएको रहेछ, क्रमिक रूपमा यो चाहिँ थप्दै 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 जानुभएर दिनुभएको छ। अब एकछिन विचार गरौँ हाम्रै आफ्नै विषयमा, हिजो तपाईँले मुक्ति पाउनुभएको छ भने तपाईँको मुक्तिको इतिहास सम्झनु भनौँ। तपाईँले मुक्ति पाएकै दिनमा के परमेश्वरले तपाईँलाई तपाईँले जान्नुपर्ने सबै कुरा बताइदिनु भयो त, सिकाउनु भयो सिकाउनु भएन है? उहाँले त्यो हामीलाई क्रमिक रूपमा सिकाउनुहुन्छ। एउटा बच्चा क्रिस्चियन एउटा शिशु क्रिस्चियनलाई चाहिँ दुध चाहिन्छ पहिलो 5:2, पछि गर्दै गएपछि उसलाई खँदिलो कुराहरू दिइन्छ मासु होइन 1:3 भनेको मतलब उसलाई अझ कडा चिजहरूले पचाउन सक्छ परमेश्वर सत्यताहरू अलि पाको हुन थालेपछि होइन। यदि परमेश्वरले सुरुमै हामीलाई भयभरको कुरा बताइदिनु भएको भने हामीले पचाउन सक्ने होला, बुझ्नै सक्दैन नि हामीले के हो है। यसै कारण परमेश्वरले हामीलाई क्रमिक रूपमा बताउनुहुन्छ, किनभने हामी तयार भएका हुँदैन. लिटो खुवाउनु परिरहेको छ बच्चालाई, होइन लौ एउटा भनेर उसलाई चाहिँ मासुको डिक्का दिन थाल्यो भने त भएन है. एक कक्षामा पढ्दाखेरि एमओ तिमीले अल्जेब्रा पढ्न थालेछ, एक कक्षामा थिएन है, क्याल्कुलस थिएन है. एक कक्षामा सायद जोड घटाउ सुरु भयो होला, होइन एकदेखि सयसम्म गर्न सिकेपछि अनि जोड घटाउ सुरु. अनि क्रमिक रूपमा अलिक जटिल खालका हिसाबहरू हामीले चाहिँ गर्न सिक्दै जान्छौँ. अब यसरी पनि विचार गर्न सक्छौँ यो कुरा बुझ्नलाई. अहिले तपाईँसँग बाइबल छ होइन, तर इतिहासको विभिन्न व्यक्तिहरू परमेश्वर जनहरूलाई यहाँ लाइनमा लगाएर तपाईँसँग कुन चाहिँ बाइबल थियो भनेर सोधौँ नै. यहाँ आदम छ, आदमलाई सोधौँ तपाईँसँग कुन चाहिँ बाइबल छ भन्दाखेरि आदमले मसँग त बाइबल नै थिएन तर परमेश्वर मसँग सिधै कुरा गर्नुहुन्थ्यो. उता अब्राहमसँग कुरा गर्यो भने अब्राहमले भन्छ मसँग पनि बाइबल थिएन तर मसँग पनि पटक पटक कुरा गर्नुभयो. जस्तो कि एक्चुली उत्पत्ति सत्रमा जाँदा उत्पत्ति सत्रको एकमा अब्राहमसँग कुनै पनि लिखित परमेश्वरको वचन थिएन, तरै पनि परमेश्वरले बेला बखतमा कहिले काहीँ बीचमा लामै अन्तर हुन सक्थ्यो, वर्ष बित्न सक्थ्यो, अनि परमेश्वरले बोल्नुहुन्थ्यो. जस्तो कि यहाँ उत्पत्ति सत्रको एकमा लेखेको छ, जब अब्राहम 99 वर्षको भए तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र तिनलाई भन्नुभयो म सर्वशक्तिमान परमेश्वर हुँ, मेरो सामु हिँड र निर्दोष भएर बस. परमेश्वरको वचन त पायो श्रवणद्वारा, तर उसँग बाइबल त थिएन. अब मूसालाई सोधौँ, त्यहाँ मूसालाई सोध्यो भने मूसाले भन्छ सुरुमा त मसँग पनि केही पनि थिएन तर परमेश्वरले मलाई उत्पत्ति प्रस्थान लेदी गन्ती र व्यवस्था पाँच पुस्तकहरू लेख्न प्रयोग गर्नुभयो भनेर उसले जवाफ दिन्छ है. त्यस्तै गरी दाउदलाई सोध्यो भने दाउदले भन्छ मसँग मूसाले लेखेका पाँच पुस्तकहरू थिए र अरू केही पुस्तकहरू थिए अनि कति भजनहरू चाहिँ लेख्न मलाई प्रयोग गर्नुभयो. सायद त्यसरी जवाफ दाउदले दिन सक्छ है, किनभने भजनका थुप्रै खण्डहरू नै लेख्यो. त्यस्तै एजरालाई सोध्यो भने पनि अझ बढी छ. अब एजरासँग त भजन सङ्ग्रहको पुरै छ, हितोपदेश छ, समुएलको पुस्तकहरू छन्, रुत छन्, न्यायकर यिनीहरू सब छन् है, तर त्यहाँसम्म मात्र छन्. अझ वास्तव भने एजराको समयमा त के अरे भविष्यवाणीको पुस्तकहरू पनि धेरै जस्तो कम्प्लिट भइसकेको थियो, किनभने इजरायलको इतिहासको अन्तिम चरणतिर हो एजरा भनेको. बत्तीसमा दिने योहन्नालाई सोध्यो भने के भन्छ, बत्तीसमा दिनेले भन्छ मसँग पुरै पुरानो नियम छ, तर उसले त पुरै पुरानो नियमै भन्दै मसँग बाइबल मलाकीको पुस्तकसम्म छ भन्न सक्छ, 39 पुस्तकहरू. पावललाई सोध्यो भने, पावललाई सोध्यो भने चाहिँ मसँग पुरानो नियम छ, सुसमाचारको पुस्तकहरू छन् भन्थ्यो होला कुनै कुनै, अनि कुनै कुनै चाहिँ परमेश्वरले मद्वारा लेख्नुभएको छ है. थेसलोनिकलाई पत्र लेखेको छु, यो पनि परमेश्वरको वचन होइन इत्यादि. अनि पावलका कतिवटा 13 पत्रहरू तैपनि के अरे सम्पूर्ण पुस्तकहरू दिएका थिएनन्. युहन्नालाई सोध्यो भने जसले प्रकाशित पुस्तक लेखे उसले भन्छ कि बाइबलको 65 पुस्तक लेखिसके, अब 66 पुस्तक प्रकाशको पुस्तक चाहिँ परमेश्वरले मद्वारा लेख्नु भयो. त्यसरी विभिन्न व्यक्तिहरूले त्यसरी भन्न सक्थ्यो. अब तपाईँलाई सोध्यो भने तपाईँ के भन्नुहुन्छ, तपाईँको बाइबल चाहिँ कस्तो छ, कतिवटा पुस्तक छ बाइबल, आसनाको बाइबल 66 पुस्तक, मेरो मान 66 है, हामी सबैजना छ 66 छ, त्यसैले 66 नै बोक्नुपर्छ है. हामी ब्यागमा अट्दैन भनेर नयाँ नियम मात्रै लिएर चाहिँ हामी खल्तीमा त नयाँ नियम लिएर नै हिँड्छु म चाहिँ है, पुरा बाइबल चाहिँ अट्याएको छैन, तर अध्ययन गर्न जाँदा, सभामा जाँदा, कहीँ जाँदा पुरा बाइबल बोक्नुपर्छ है. अब यसरी सत्यता उत्तिकै मात्रामा दिएको रहेन, परमेश्वरले विभिन्न समयमा बेग्लै व्यक्तिहरूसँग बेग्लै प्रकारले व्यवहार गर्नुभएको एउटा पनि उदाहरण हो है. तर एउटा कुरा, एफसी दुईको आठ यद्यपि बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै मानिसहरूसित परमेश्वरले बेग्ला बेग्लै व्यवहार गर्ने, फरक फरक मात्रामा सत्यता अथवा प्रकाश दिनुहुने परमेश्वरले गर्नुभए तापनि इतिहासभरि नै एउटा कुरा चाहिँ समान छ, त्यो के भने मानिसले कसरी मुक्ति पाउँछ त्यो बदलिएको छैन. परमेश्वरले जहिले पनि मुक्ति दिनलाई एउटा फर्मुला छ, एफसी 2:8 यहाँ लेखेको छ, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ। दुईटा शब्द, विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ, विश्वास प्लस अनुग्रह इक्वल्स मुक्ति। परमेश्वरको भार चाहिँ अनुग्रह हो, पापी मानिसलाई सित्तैमा उहाँले दयाको व्यवहार देखाउनुहुन्छ बलिदानको आधारमा, ख्रिस्टको रगतको आधारमा, र हामीले गर्नुपर्ने चाहिँ विश्वासद्वारा परमेश्वरमा आउनुपर्ने काम हो। अनि यसरी नै बचाउँदै हुनुहुन्छ मान्छेहरूलाई परमेश्वरले। तर कसैले भन्दा, तर अब्राहमको पालामा त प्रभु येशु त आउनै भएको थिएन नि, उहाँ मर्नु भएको थिएन नि इत्यादि। तर हेरौँ उत्पत्ति 15 अध्यायमा जाउँ। अब्राहमले के बेग्लै तरिकाले मुक्ति पाएको हुन्छ विश्वासद्वारा नभइकन अर्को कुनै तरिकाले? होइन। उत्पत्ति 15:6 पदमा हामी पाउँछौ, जसरी हामीले विश्वासद्वारा मुक्ति पाउँछौ अब्राहमले पनि विश्वासद्वारै मुक्ति पाए। यहाँ लेखेको छ उत्पत्ति 15:6, अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो अर्थात् उनको यो विश्वास तिनको निम्ति धार्मिकता गरियो। अब्राहमलाई धर्मी ठहराइयो, परमेश्वरको सामु अब दोषी होइन, ऊ धर्मी ठहराएको छ। कसरी? अब्राहमले परमेश्वरमा विश्वास गरे, उसलाई जति सत्यता बताएको थियो र आफ्नो पापको विषयमा एउटा बलिदानको खाँचो छ भन्ने विषयमा विश्वास गरे। है अब अझैलाई पुष्टि गर्न नयाँ नियममा पनि जाउँ, रोमी 4:3 अब्राहमले विश्वासद्वारै मुक्ति पाएका हुन् हामीले जस्तै। यद्यपि ख्रिस्टको मरण भइसकेको थिएन तर भविष्यमा हुनेछ भन्ने कुरा त उसलाई थाहा थिएन, त्यत्रो बलिदानहरू चढाउनु गर्थ्यो के थियो, एक दिन मुक्तिदाता आएर मर्नुहुन्छ। पापीहरूको निम्ति एउटा प्रतिस्थापकको आवश्यक छ जसले हाम्रो पापहरू उठाउनुहुन्छ। रोमी 4:3 यही कुरा अब नयाँ नियमले बताउँछ, किनकि पवित्र शास्त्रले के भन्दछ, अर्थात् पुरानो नियमको विश्वासीहरूले कसरी मुक्ति पाए भन्दैछ, यसरी भन्छ, अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो अर्थात् उनको यो विश्वास उनका निम्ति धार्मिकता गनियो। त्यसपछि दाऊद, अब्राहम भन्दा 1000 वर्षपछि आएको दाऊदले कसरी मुक्ति पाए, बदलियो? बदलियो छैन। 4:6 हामी पढ्छौ, परमेश्वरले जसलाई काम बिना धर्मी ठहराउनुहुन्छ, भनेको हाम्रो धर्म कर्म बिना नै अर्थात् अनुग्रहमा धर्मी ठहराउनुहुन्छ, मुक्ति दिनुहुन्छ भन्ने कुरा यहाँ 6 पदमा पढ्दैछ, परमेश्वरले जसलाई काम बिना धर्मी ठहराउनुहुन्छ त्यस मानिसको धन्यतालाई, त्यस मानिसको आशिषित अवस्थालाई दाऊदले पनि यसरी बयान गरेका छन्। 7 पद, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् तिनीहरू धन्य हुन्, जसलाई प्रभुले पापी ठहराउनु हुने छैन त्यो मानिस धन्य हो भनेर यहाँ दाऊदले भजन सङ्ग्रह 32 लेखेको कुरालाई यहाँ उदाहरण गरिएको छ। त्यसैले दाऊदले पनि विश्वासद्वारा नै आफ्नो पापहरू क्षमा पाए, धर्मी ठहरिए, दोषमुक्त बने, मुक्ति पाए। अब सबै व्यक्तिहरूले यसरी नै भन्न सक्छ, नुहले पनि, यशैयाले पनि पुरानियमा, अन्यायमा आएर पत्रुसले, याकुबले अनन्त समय के भनेछ भने हामी ठूला पापीहरू थियौँ, परमेश्वरको अनुग्रहले हामीले मुक्ति पायौँ, भनेको परमेश्वरले हामीलाई ठूलो दया देखाउनु भयो, जसको योग्य हामी थिएन उहाँले यस्तो प्रेम गर्नुभयो अनि उहाँले हामीलाई अनुग्रहले बचाउनु भयो। त्यसैले अनुग्रही परमेश्वरले इतिहासभरि नै पापी मानिसहरूलाई बचाउने काम गर्दै हुनुहुन्छ। तरै पनि अब हाम्रो अध्ययन चाहिँ यता आउँछ, तरै पनि हामीले के याद राख्नुपर्छ भने बेग्ला बेग्लै समयमा बेग्लै बेग्लै मानिसहरूसित परमेश्वरले बेग्ला बेग्लै प्रकारले व्यवहार गर्नुहुन्छ, अनि यी भिन्नताहरूलाई हामीले ध्यानपूर्वक विचार गर्न बुझ्न आवश्यक छ। हाम्रो अध्ययनको विषय नै थियो है, जस्तो कि अब विचार गर्नु एकदम स्पष्ट बुझिने भिन्नताहरूलाई हेरौँ, होइन, थाहा भएका भिन्नता। अस्ति शनिबार प्रभुको आराधना गर्न मण्डली सभामा जब भेला हुनुभयो नि, तपाईँले एउटा पाठोलाई डोर्याउँदै आउनुभएको थियो, यहाँ बलिदान चढाउनु पर्यो भनेर, कोही पनि आएन है। पापको निम्ति बलि चढाउन पाठो ल्याउनुपर्छ र हामीले पर्दैन, तर के पुरानो निम्ति विश्वासीहरूले त्यसो गर्थे हेर्नु न त है। उदाहरणको लागि लेवी 3:7 पुरानो नियमको विश्वासीहरू परमेश्वरको उपस्थितिमा भेला हुँदाखेरि उनीहरू रित्तो हात आउनु हुँदैन थियो, बलिदान लिएर आउनु पर्थ्यो. लेवी तिनको साथमा लेखेको छ, यदि यदि त्यसले आफ्नो बलिको लागि भेडाका बच्चा चढाउने भए त्यो परम प्रभुको सानो चढाओस्. लेवी चारको बत्तीसमा पनि हेर, लेवी चारको बत्तीसमा, यदि त्यसले पाप बलिको निम्ति भेडाका बच्चा आफ्नो भेटी स्वरूप ल्यायो भने निष्कोट पाठी ल्याओस्. पुरानियमभरि बाउँछ हामीले. तर आज विश्वासी जनहरूले पशु बलिहरू चढाउँदैन. मोसाले चढाए, यौसुले चढाए, दाउदले चढाए, सोलोमनले पशु बलिहरू चढाए, तर हामी आज सो गर्दैनौ. यो एउटा महत्वपूर्ण भिन्नता हो, सजिलै बुझिने थाहा भएको कुरा. अर्को कुरा पनि विचार गरौं, कसैले अब त्यहाँ शनिबारको दिन काम गरिरहेको देखियो भने हामीले के गर्छौँ? उसलाई मृत्युदण्ड दिन्छ? हामी दिँदैन. शनिबार काम गर्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पुरानो नियमको समयमा के त्यहाँ व्यवस्था थियो, नियम थियो? थियो. पल्टाउने प्रस्थान 35मा, प्रस्थान 35 को 2 पदमा हामी पढ्छौ, पुरानो नियमको समयमा यस्ता नियमहरू परमेश्वरले दिनुभएको थियो, व्यवस्था भनिन्छ त्यसलाई. शनिबारको दिन विश्राम दिनमा काम गर्ने सम्बन्धमा यहाँ लेखा छ 2 पदमा, 35:2, 6 दिनसम्म काम गरियोस् आइतबारदेखि शुक्रबारसम्म, होइन? तर सातौं चाहिँ शनिबार विश्राम दिन तिमीहरूका निम्ति पवित्र हो, त्यो परमप्रभुको निम्ति सबास हो. हिब्रूमा सबास भनेको विश्राम. यसैले त्यस दिन काम गर्यो भने त्यो मारियोस् भनेको छ. अब एकचोटि कुनै बेला अहिले पनि नपल्टाउँ, तर गन्तीको 15 अध्यायमा 35-36 पढ्नु पढ्यो भने त त्यहाँ एउटा दाउरापट्टि लिएको मान्छेलाई विश्राम दिनको व्यवस्था उसले भङ्ग गरेकोले, शनिबारको दिन दाउरापट्टि लिएकोले उसलाई मृत्युदण्ड दिएको छ. तर आज हामी पक्कै त्यसो गर्दैनौँ है? त्यस्तो नियम दिएकै छैन परमेश्वरले आज चाहिँ हामी विश्वासीहरूलाई. त्यसैले त्यहाँ भिन्नताहरू देख्दैछ, बेग्लै बेग्लै समयमा बेग्लै बेग्लै ज्ञानीसँग बेग्लै बेग्लै परमेश्वरले व्यवहार गरिदिन्छ. आज हामी परमेश्वरको अर्को उदाहरण है, आज हामी परमेश्वर उपासना गर्न हामी यरुसलेमको मन्दिर जान्छौँ र जाँदैनौँ त्यहाँ. पुरानो नियमको यहुदीहरूलाई चाहिँ यरुसलेममै जानुपर्छ, जहाँ मेरो नाम राखेको छ त्यहाँ तिमीहरू आउनु भन्नुभएको. अरू ठाउँमा बलिदान चढाउन पाइँदैन, त्यो एकदम अपराध हुने. आज बाइबलीय मण्डलीहरूमा अर्को उदाहरण है, बाइबलीय मण्डलीहरूमा के हुन्छन्? पास्टरहरू हुन्छन्, एल्डरहरू हुन्छन्, डिकनहरू हुन्छन् होइन? तर के मण्डलीहरूमा एउटा पुजारी भन्ने छुट्टै एउटा समूह हुन्छ, हुँदैन त्यो बेग्लै समूह. पुरानो नियमको समयमा चाहिँ पुजारी भन्ने बेग्लै समूह हुन्थ्यो, हारुनका छोराहरू मात्रै पुजारी हुन पाउँथे, अरू कोही पनि हुन पाउँदैनथे. त्यो हुन खोज्यो भने ऊ मृत्युदण्ड पाउन सक्थ्यो, परमेश्वरले प्रहार गर्नुहुन्थ्यो. आज त फरक छ, आज त पुजारी त छन् तर को छन्? एकचोटि हेरौँ, पहिलो पत्र 2:9, एउटा छुट्टै बेग्लै समूह चाहिँ छैन तर पुजारीहरू नभएको चाहिँ होइन, पुजारीहरू छन्. पहिलो पत्र 2:9, पहिलो पत्र 2:9 लेखिएको छ, तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ. यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योति भित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर. परमेश्वरले के भन्नुहुन्छ भने तिमी सबै विश्वासीहरू पुजारीहरू, अहिलेको युगमा हामी सबै पुजारीहरू. के भनेको यो पुजारी भनेको? भनेको प्रत्येक विश्वासी नै सिधै कुनै मध्यस्थ बिना, कुनै अर्को एउटा मान्छे बिना सिधै परमेश्वरका जान सक्छ, उपासना गर्न सक्छ, धन्यवादको बलिदानहरू चढाउन सक्छ, उहाँलाई हामी कुरा गर्न सक्छ. कुनै एउटा बीचमा एउटा मान्छे चाहिँदैन, केवल ख्रिस्ट येशूद्वारा हामी पिताका जान्छौँ. बाटो सत्य र जीवन मनद्वारा बाहेक कोही पनि पिताका आउँदैन, तर उहाँद्वारा चाहिँ हामी जान्छौँ. साहसाथ अनुग्रहको सिंहासन नजिक हाम्रो दुःखहरू पोख्न, हाम्रो खाँचोहरूको लागि प्रार्थना गर्न हामी परमेश्वरका आउन सक्छौँ. तपाईँ एक पुजारी हुनुहुन्छ, विश्वासी हुनुहुन्छ, म पनि. तर पुरानो नियम अनि साथै अर्को उदाहरणको लागि चाहिँ, पुरानो नियमको समयमा एउटा बालक शिशु जन्मे, के शिशु चाहिँ बालक जन्मे भने, केटो जन्मे भने चाहिँ खतना गराउनु पर्थ्यो, बालक केटालाई चाहिँ एउटा सानो शल्यक्रिया गर्नु पर्थ्यो पुरानियममा। त्यो चाहिँ अनिवार्य थियो, लेखिरहनु भएको छ उत्पत्ति सत्रको 10-14 है, उनीहरूले गर्नै पर्थ्यो, तर अहिले त्यो गरिँदैन है। कुनै बेग्लै कारण अर्कोले गर्छ भने त्यहाँ ऊ छैन, तर त्यो बेलामा त अनिवार्य गर्नै पर्थ्यो है। अर्को उदाहरण, धेरै अगाडि आदमलाई एउटा रुखको फल नखाने आज्ञा दिएको थियो, होइन त, उत्पत्ति 2:16-17 नखानु असल र खराबको ज्ञान दिने रुखबाट। त्यो आज्ञा त आज त जारी छैन नि, होइन, त्यस्तो एउटा फल विषय छ र प्रतिबन्धित फल होइन, अथवा प्रतिबन्धित रुख भनेर खाने नहुने रुख छैन, जुनसुकै फल रुखको फल खाए पनि खान नहुने फल त्यहाँ छैन अहिले। त्यसैले परमेश्वरले आदमसित हामीसँग जस्तै व्यवहार त गर्नु भएको रहेछ नि त भन्ने त यहाँ पनि देख्दैछौँ। अझ विचार गरौँ, के अब्राहम प्रत्येक आइतबार प्रभुको दिन, होइन, अब नेपालमा चाहिँ शनिबार छुट्टी भएकोले शनिबार जुट्ने गर्छौँ, तर पहिलो शताब्दीदेखि नै विश्वासी आइतबार जुट्थे बोरी उठाएको दिनमा। अब अब्राहम प्रत्येक आइतबार विश्वासी जनहरू सबै ल अब परमेश्वरको उपासना गरौँ भन्ने भेला हुन्थ्यो त, हुँदैन त्यो, गाई पनि त्यो पाउँदैन पुरानो, के दाउदहरूले मानिसहरूलाई बत्तीसमा दिन्थ्यो त, होइन, दिँदैनथे, के मोसाले इजरायलका सन्तानहरूलाई भेला गराएर ल अब हामी चाहिँ प्रभु भोज लिनेछौँ भन्थ्यो त, त्यो पनि गर्दैनथे, रोटी भात चाहिँ थिएन, के सोलोमनलाई सारा जगतमा जा सबै प्राणीलाई सुसमाचार गर, के अरे प्रचार गर भन्ने आज्ञा दिएको थियो, त्यो पनि थिएन, है, मर्कुसको 16:15 होइन, त्यो आज्ञा उनीहरूलाई कहिले दिएन। त्यसैले यी भिन्नताहरू चाहिँ हामी प्रष्टै देख्ने भिन्नताहरू हुन् जसलाई हामीले मान्यता दिन्छौँ। परमेश्वरले हामीसित माग गर्नु भएको कति कुराहरू छन् जुन पहिलेको विश्वासीसित उहाँले माग गर्नु भएन, साथै उनीहरूसित कयौं कुराहरू माग गर्नुभयो कतिपय जुन हामीसित उहाँले माग गर्नु हुँदैन। त्यसैले बेग्लो बेग्लो समयमा बेग्लो बेग्लो मानिसहरूसित परमेश्वरले फरक फरक किसिमले व्यवहार गर्दै आउनुभएको छ। अर्को भिन्नता एकचोटि हेर, मत्ती 10:5-7 अनि यहाँ हामी पढ्छौँ प्रभु येशु ख्रीष्टले 12 चेलाहरूलाई बोलाएर पठाउँदै हुनुहुन्छ, काम दिँदै हुनुहुन्छ। अब ध्यानपूर्वक यहाँ हामी पढ्नेछौँ 10:5-7 ती 12 येशुले यसो भन्दै आज्ञा दिएर पठाउनु भयो, अन्य जातिहरूको बाटोमा नजाओ र सामरीहरूको कुनै सहरभित्र नपस, तर बरु इजरायलका घरानाका हराएका भेडाहरूका जा, अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर, स्वर्गको राज्य नजिकै आएको छ। प्रश्न, प्रभु येशूले चेलाहरूलाई कसमा गएर प्रचार गर भन्नुभयो? लोइस, सोम, श्री, कसलाई प्रचार? इजरायलीहरूलाई, युदीहरूलाई। अर्को प्रश्न, प्रभु येशूले आफ्नो चेलाहरूलाई कसलाई चाहिँ प्रचार नगर भन्नुभयो? सरिता, अन्य जातिहरूलाई। तर अब चाहिँ मर्कुस ठिक छ, मत्ती 28 तुलना गर्दैछ हामी। अब यही 12 चेलाहरूलाई आफ्नो बोली उठाएपछि भेला गरेर आज्ञा दिँदै हुनुहुन्छ, पठाउँदै हुनुहुन्छ। अब यहाँ के भन्नुहुन्छ मत्ती 28:19 यसकारण तिमीहरू जा र सबै जातिहरूलाई चेला बनाऊ, तिनीहरूलाई पिताको पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो। यो आज्ञामा चाहिँ प्रभु येशूले चेलाहरूलाई कस कहाँ जाऊ भन्नुहुन्छ? आदर्श सबै जातिहरू, अरे त्यही प्रभु येशूले त्यही चेलाहरूलाई एक समय चाहिँ एउटा खालको आज्ञा दिनुभएको छ, अर्को समयमा अर्को खालको आज्ञा हो। बाइबल पढ्दाखेरि यो भिन्नताहरू हामीले बुझ्नुपर्छ, जानिराख्नुपर्छ। अब यो परिचय गर्ने क्रममा अझ हामी अगाडि बढौँ है। यो भिन्नताहरू हेर्दैछौँ होइन, बाइबल पढ्ने क्रममा हामीले सुरुमै के सिक्न थाल्छौँ भने, उत्पत्तिदेखि पढ्दै जाँदा त्यहाँ कतिपय घटनाहरू एकदमै महान, महत्वपूर्ण, ठुला ठुला घटनाहरू घटेका रहेछन् यो संसारमा, जुन घटनाहरूले चाहिँ संसारमा आमूल परिवर्तन ल्याए अथवा ठुला ठुला भिन्नताहरू ल्याए। जस्तो कि बाइबलका केही प्रमुख घटनाहरू म 8 बताउँदैछु। एक, मानिसको पतन है, जब आदमले पाप गरे होइन, मानिसको पतन, पापमा पतन। नम्बर 2, नुहको समयमा भएको जल प्रलय है, ठूलो घटना जब आठ जना मात्र बाँचै संसार ध्वस्त गरियो पापको कारण. तेस्रो बाबेल धरहरा को कारण परमेश्वरले इन्साफ दिनुभयो गर्नुभयो मान्छेमाथि, होइन? त्यो पनि ठूलो घटना थियो. त्यसपछि के भयो हामी हेर्नेछौँ. अनि अब्राहमको बोलावट त्यसपछि एकजना व्यक्तिलाई उहाँले विशेष तरिकाले बोलाउनुहुन्छ, यो पनि ठूलो घटना हो. अझ पछि गएपछि हामीले पाउँछौँ परमेश्वरले लिखित रूपमा व्यवस्था दिनुहुन्छ, है? पाँचौँ कुरा यहाँ छ, व्यवस्था दिनुहुन्छ. प्रस्थान 19 र 20 अब्राहमको बोलावट चाहिँ उत्पत्ति 12 हो. अनि पाँचौँमा आजभन्दा 2000 वर्ष अगाडि चाहिँ क्रुसमा ख्रिस्ट येशू टाँगिनुभयो, महान घटना हो. अनि प्रेरित 2 अध्यायमा चाहिँ हामी पाउँछौँ ख्रिस्टको स्वर्गारोहणको केही समयपछि पवित्र आत्माको आगमन हुन्छ, यो पनि महान घटना हो. अनि आठौँमा एउटा घटना हुन बाँकी नै छ, प्रभु येशूको दोस्रो आगमन, त्यो त भविष्यमा. अब यी घटनाहरूले ठूला ठूला भिन्नताहरू ल्याए. है, कस्तो भिन्नता ल्याए त हामी संक्षेपमा हेरौँ. सबभन्दा पहिला चाहिँ मानिसको पतन. अब हामी कसरी हेर्नेछौँ भने मानिसको पतन अघि कस्तो थियो, पतन पछि कस्तो भयो, त्यसैले अघि र पछि हेर्नेछौँ यो सबै आठवटा कुरालाई. मानिसको पतनलाई हेरौँ. पतनको अघि र पछि कस्ता भिन्नताहरू भए त एकचोटि हामी उत्पत्ति 2:25 जाउँ. उत्पत्ति 2:25 उत्पत्ति 2:25 मानिसले पाप गर्नु अगाडि हामी पाउँछौँ आदम र हवा हाम्रो बुवामा पुर्खाको विषयमा लेखेको छ. उत्पत्ति 2:25 मानिस र तिनकी स्वास्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए. तर पाप प्रवेश भएपछि पतनपछि के भयो? उत्पत्ति 3:7 जाउँ. उत्पत्ति 3:7 उनीहरूले फल खाए अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए. तर त्यति मात्र होइन, त्योभन्दा त अझ ठूलो भिन्नताहरू आए. मानिसको पतनपछि मृत्यु आए, रोग बिमार आए, श्राप आए. अनि जुन असर चाहिँ अहिले हामीलाई पनि परिरहेछ, कसैलाई रुगा लाइन हामी मर्छौँ. रोमी 5:12 पल्टाउनु पर्दैन, तर त्यहाँ ल्याएको छ एकजना मान्छेको अनाज्ञाकारिताको कारण संसारमा पाप प्रवेश भयो, पापबाट मृत्यु आयो, सबैले पाप गरेका छन्, सबै मर्ने. अब दोस्रो घटनामा छ जलप्रलय. जलप्रलय अघि र जलप्रलय पछिलाई तुलना गर्नु. जलप्रलय अघि मानिसको खानेकुरा के थियो त? उत्पत्ति 1:29 जाउँ त. जलप्रलय भन्दा अघिको कुरा जुन उत्पत्ति 1:29 लेखेको छ, तब परमेश्वरले भन्नुभयो, हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू कि जलप्रलय अगाडि मानिसलाई दिएको आहार चाहिँ सबै वनस्पति थियो, फलहरू इत्यादि. तर जलप्रलय पछि नै उत्पत्ति 9 जाउँ. उत्पत्ति 9:2-3 जलप्रलय भएपछि मानिसलाई के खानेकुराहरूको लागि अनुमति दिनुभयो. उत्पत्ति 9:2-3 पृथ्वीका सबै पशुहरू र आकाशका सबै पंक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ, तिमीहरूकै हातमा ती सुम्पिएका छन्. अब 3 जीवित जीवात सबै तिमीहरूका निम्ति आहार हुनेछन्. मैले हरिया वनस्पति तिमीहरूलाई दिए झैं सबै थोक म तिमीहरूलाई दिन्छु. यो पनि अघि र पछिको भिन्नता देख्छौ. साथै जलप्रलय अघि हत्यारालाई कस्तो कारवाही गरिन्थ्यो? एकचोटि उत्पत्ति 4:15 जाउँ. हत्यारा भनेको मान्छे मार्ने व्यक्तिलाई रिसले बदलामा कुनै कुबलो चिताएर उसले चाहिँ यो काम गरेको छ, हत्या गरेको छ भने उत्पत्ति 4:15 के गरिन्थ्यो त? यहाँ भनेको छ कैनले हबिललाई मारेको थियो नि, होइन त? दाजुले भाइलाई मारेको थियो 4:15. तर परमप्रभुले तिनलाई भन्नुभयो त्यसो होइन, जसले कैनलाई मार्छ, अब कैन हत्यारा हो, कैन डराएर त मलाई मान्छेले मार्छ भन्छ. अनि प्रभुले भन्नुहुन्छ यदि कैनलाई मार्छ भने त्यससित 7 गुणा बदला लिइनेछ. अनि कैनलाई कसैले फेला पारेर नमारोस् भने परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनु भयो. अर्थात कैन हत्यारा भए पनि कैनलाई अरूले मार्ला कि भनेर उनलाई परमेश्वरले नै एउटा चिन्ह राखेर मार्न दिनुभयो. तर जल प्रलय पछि नि उत्पत्ति नौको छमा हेरौँ त, जल प्रलय पछि हत्यारालाई के गरिनु पर्थ्यो? नौको छमा पढ्छौं, जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो. भिन्नता देख्नुभयो होला होइन? जल प्रलय पछि हत्यारालाई मृत्युदण्ड दिनुपर्छ, आजसम्म यो जारी छ. मृत्युदण्ड हत्यारालाई दिनुपर्छ परमेश्वरको वचन अनुसार. है बादेलको कुरा गरौं. बादेलको धरहरा निर्माण मानिसहरूले आफ्नो घमण्डमा गरे, अनैतिकतामा परमेश्वरले इन्साफ दिनुभयो. तर बादेलको इन्साफ अघि र पछि तुलना गर्दाखेरि बादेलको इन्साफ अघि पृथ्वीमा कतिवटा भाषाहरू थिए? उत्पत्ति 11:1 यहाँ लेखेको छ, त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए. तर बादेलको इन्साफ पछि 11:7-9 पढ्छौं, भाषाहरू कतिवटा थिए यहाँ पढौँ. आओ तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिउँ र तिनीहरूले एक अर्काको बोली नबुझुन्, परमेश्वरले भन्नुहुन्छ. 8 तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर बितर पारिदिनु भयो र तिनीहरूले त्यो शहर बनाउन छोडिदिए. यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यही नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनु भएको थियो. त्यहाँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितर बितर पारिदिनु भयो. यहाँ पनि भिन्नता देख्छौ अघि र पछि. अर्को भिन्नता चाहिँ के हो भने, बाबेल अघि विश्वका सबै मानिसहरू चाहिँ एउटै ठाउँमा थिए. है टाइग्रिस युफ्रेटिसको बीचको मेसोपोटामिया भन्ने ठूलो यो फाँटमा उनीहरू बस्थे, सिनार भनिन्थ्यो त्यो बेला अहिलेको हालको इराक, र एउटै ठाउँमा थिए. तर बाबेल पछि उनीहरू तितर बितर सरपुष्ट भएर संसारभरि फैले, भाषाको कारण होइन, बुझ्न सकेन, शंका गरे एकअर्कालाई, ल कहाँ बस्ने, ल जाऊँ हिँडे, तिनीहरू आफ्नो एउटा समूहमा लागे. सायद परिवार परिवार कुल कसरी छुट्याइदिनु भयो हामीलाई छैन, तर उत्पत्ति 10 हामीले पढ्यौँ भने चाहिँ उनीहरू कुन समूहमा विभाजन भए लेखा छ. त्यसैले एउटा चाखलाग्दो कुरा, उत्पत्ति 10 भन्दा अगाडि उत्पत्ति 11 आउँछ. कुन हिसाबले भने, इतिहासको क्रममा. बाइबलमा कति कुरा त्यस्तो हुन्छ है, पहिला बताइन्छ तर त्यसको कुरा पछि बताइन्छ, त्यसको कारण है. त्यसैले घटना 11 पहिला भयो, 10 चाहिँ परिणाम. 10 सबै जातिहरूको त्यहाँ तालिका छ, प्राचीन जातिहरूको तालिका, योभन्दा पुरानो संसारमा कसैले पनि भेटेको छैन. यसलाई नै आधार मानेर पुरातत्वको विशेषज्ञहरूले खनखान गरे भने, खोज्यो भने, सहरहरू खोज्यो भने भेटाउँछन्, तर भेटाएको पनि छन् है. त्यसैले यसरी जातिहरू ती मानिसका मानिसहरू विभिन्न, हामी नेपाली जाति भने जस्तो कि, अनि अफ्रिकन जाति, चाइनिज जाति होइन, नाक लाम्चो जाति, चिम्से जाति भनौँ न होइन, यी सब कसरी आयो भन्ने कुरा चाहिँ 11 अब कारण बताएछ, भाषाको खलबलद्वारा परमेश्वर इन्साफ थियो. अब अब्राहमको बोलावटको कुरा गरौँ. यो पनि महान घटना थियो, अब्राहमको बोलावट अघि र उसको बोलावट पछि ठुलो भिन्नता यहाँ पाउँछ. अब्राहम अघि विश्वका सबै मानिसहरू एउटै समूहमा थिए, सबै एउटै मानव जाति, यद्यपि भाषाको कारण त्यहाँ विभाजन त छ, तर सबैलाई चाहिँ बाइबलमा चाहिँ जातिहरू भनेको छ, हिब्रूमा गोइम भनेको छ है. अब्राहम पछि चाहिँ विश्वका मानिसहरू दुई समूहमा विभाजित भए, यहुदीहरू, अर्कोलाई के भनिन्छ होला, अन्य जातिहरू है. भनेपछि यहाँ अब दुई समूहमा विभाजन भएको पाउँछ. साथै अब्राहम अघि परमेश्वरले खतना होइन, अघि मैले बताएँ नि, कुनै पनि कुराको चिन्ह स्वरूप गरिनुपर्ने आज्ञाको रूपमा दिनुभएको थिएन, तर अब्राहमको समयमा त्यो आज्ञा दियो है, खतना गर्नुपर्थ्यो जन्मेको केटालाई 8 है. अनि यो कुरा लेख्न सक्नुहुन्छ रोमी 4:9-12 पनि छ है. साथै मूसाको समयमा छ है, मूसा अघि र पछिका भिन्नताहरू. मूसा अघि त्यहाँ कुनै लिखित आज्ञाहरू थिएन, परमेश्वरले दिनुभएको थिएन, तर मूसाले परमेश्वरबाट व्यवस्था प्राप्त गरे होइन, सिनाई पर्वतमा, र त्यहाँ लिखित आज्ञाहरू अब हुन थाले. त्यही बेलामा कुरा गर्दा मूसा अघि चाहिँ विश्राम दिनको पालना गरिँदैनथ्यो, तर यो मूसाको समयमा स्थापना गरियो, विश्राम दिन पालन गर्नुपर्छ भनेर। साथै मूसा अघि त्यहाँ खानपिन सम्बन्धी कुनै विस्तृत नियमहरू थिएन, के खानुहुन्छ के खानु हुँदैन है, त्यो नियम थिएन। तर त्यस्ता नियमहरू चाहिँ परमेश्वरले मूसाद्वारा इजरायललाई अब दिनुभयो। लेवी एघार अध्यायमा डिटेलमा छ यहुदीहरूलाई के खानुहुन्छ के खानु हुँदैन। अब अर्को महान घटना, हाम्रो प्रभु येशु ख्रीष्ट मुक्तिदाता जब क्रुसमा मर्नुभयो, उहाँको क्रुसको मृत्यु अघि र क्रुसको मृत्यु पछाडिको भिन्नताहरू विचार गर्दा हामी के पाउँछौँ। क्रुस अघिको समय कुरा गर्दाखेरि के अरे, त्यहाँ विश्राम दिनमा परमेश्वरको जनहरू त्यो विश्राम दिनलाई अलग गरिन्थ्यो है, तर क्रुसको मृत्युपछि विश्वासीहरू एकासी आइतबार जुट्न थाले। हप्ताको पहिलो दिन बौरी छाएको दिनमा उनीहरू जुट्न थाले। अनि वास्तवमा सम्भव भएसम्म हामी आइतबार जुट्नु राम्रो है, विधाहरू इत्यादि नेपालमा कारण हामी त्यो गरिरहेको छैन। साथै पहिला क्रुस अघि क्रुसको मृत्यु अघि पशु बलिदान हुन्थ्यो भने, अब प्रभु येशू ख्रीष्टको सिद्ध बलिदान पछि चाहिँ त्यो त्यसको आवश्यकता रहेन। हिब्रू 10 को 1-14 त्यो लेखेको छ है, अब पशु बलिको आवश्यकता भएन। अनि क्रुसको मृत्यु अगाडि इजरायलको लेवी कुलको हारुन भन्ने व्यक्तिका छोराहरू पुजारी हुन पाउँथे, उनीहरू मात्र हुन सक्थे भने हुन्थे भने, अहिले आएर चाहिँ क्रुसको मृत्युपछि चाहिँ हरेक विश्वासी जन नै पुजारी भएका छन् इत्यादि इत्यादि विभिन्नताहरू छन् है। क्रुस अघि चाहिँ मूसाको व्यवस्था अन्तर्गत यहाँ खानेकुरा सम्बन्धी नियमहरू थिए। लेवी 11 को अध्याय अघि भनिहाल्यो के खानुहुन्छ के खानु हुँदैन होइन, जस्तो कि उनीहरू सुँगुरको मासु खानु हुँदैन थियो। तर क्रुस पछिको भिन्नता हेऱ्यो भने हामीलाई त्यस्तो कुनै नियम दिएको छैन। जस्तो कि पहिलो तिमथीमा बरु यसो भनिएको छ, पहिलो तिमथी 4 अध्यायमा जाउँ, पहिलो तिमथी 4 अध्याय। यो भिन्नताहरू नबुझेर मान्छेहरू अनेकौं अलमलमा पर्छन्। पहिलो तिमथी 4:3-5 अहिले हामी विश्वासीहरूलाई के भनेको छ, क्रुस पछि जिउने हामी विश्वासीहरूलाई, पहिलो तिमथी 4:3-5 पढौं, जसले विवाह गर्न मनाई गर्छन् र खानेकुराहरूबाट अलग रहनु भनी आज्ञा गर्छन् होइन, यो दुईटा शिक्षकहरूले, जसलाई विश्वास गर्नेहरू र सत्यलाई जान्नेहरूले धन्यवादका ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो। किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ र धन्यवादता लियो भने कुनै कुरा पनि अस्वीकार गरिने लागेको छैन, किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ। यो नखाऊ त्यो नखाऊ भनेछ, धन्यवाद सर, तर खानु मन छ भने खाऊ, धन्यवाद देऊ पवित्र गरिनेछ होइन, त्यो फट्याङ्ग्रा समाज धन्यवाद सर खाऊ होइन। अब यो 32 दिन यो हुनाले अझ त खानै हुन्थ्यो, उनीहरूलाई पनि शुद्ध नै थियो होइन, अब हाम्रो लागि त अब अरू कुरा पनि। अब त्यस्तै गरिकन तपाईँले अरू पनि विचार गर्न सक्नुहुन्छ के कस्ता भिन्नताहरू छ होइन। अब अझ अगाडि बढौँ, पेन्टेकोस्टको समय जब पवित्र आत्माको आगमन भयो होइन, पेन्टेकोस्ट अघि र पछाडि, किनभने क्रुसको मृत्युपछि अनि बौरी उठाएको 10 दिनपछि पवित्र आत्मा आउनुभयो त्यो पेन्टेकोस्टको दिनमा। अनि पेन्टेकोस्टको दिनको अगाडिको कुरा गर्दाखेरि एकचोटि यहाँ यूहन्ना 14 को 17 लेखिएको छ, पवित्र आत्मा विश्वासीहरू सँग कुन सम्बन्धमा हुनुहुन्थ्यो भन्ने कुरा है, पवित्र आत्माको कुरा गर्दैछौँ है, किनभने पेन्टेकोस्ट दिनमा पवित्र आत्मा आउनुभएको। 14:17 अर्थात् सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू भित्र हुनुहुनेछ। प्रभुले भन्नुहुन्छ पेन्टेकोस्ट अघि, पवित्र आत्मा आउनु अघि चाहिँ पवित्र आत्मा तिमीहरूसित हुनुहुन्छ अरे, तर पेन्टेकोस्ट पछि चाहिँ पवित्र आत्मा तिमीहरू भित्र हुनुहुनेछ। सित हुनु र भित्र हुनु भनेको फरक होइन, हो नि अनि त्यसैले पेन्टिकोस्टको दिन अगाडि चाहिँ र पछाडि यहाँ भिन्नता पाउँछौ. साथै पेन्टिकोस्ट अघि विश्वका मानिस दुई समूहमा विभाजित थिए. ती समूहहरू के हुन् विजय? पेन्टिकोस्ट अघि संसारको मानिस दुई समूहमा विभाजित थिए. कुन कुन समूहमा? यहुदीहरू र अन्य जातिहरू थिए. अब पेन्टिकोस्ट पछि विश्वमा तीन समूह भए, यहुदी, अन्य जाति र अर्को कुन? परमेश्वरको मण्डली भनिन्छ. पहिलो कोरिन्थी 10:32 जाउँ. पहिलो कोरिन्थी 10:32, पहिलो कोरिन्थी 10:32 लेखेको छ, तिमीहरूले ठेस नखुवाओ न यहुदीहरूलाई न अन्य जातिहरूलाई, यहाँ ग्रिकहरूलाई भनेछ, न त परमेश्वरको मण्डलीलाई. अब तीन समूहमा मानिसहरू विभाजित भएको देखिन्छ. पेन्टिकोस्ट पछि चाहिँ पृथ्वीमा एउटा अद्वितीय रचनाको अस्तित्व छ जसलाई चाहिँ मण्डली अथवा ख्रिस्टको शरीर भनिन्छ. अनि यो शरीर चाहिँ पेन्टिकोस्ट अघि चाहिँ यो थिएन, होइन? पहिलो पनि 12:13 तपाईँले पढ्नुभयो भने यो शरीर चाहिँ पवित्र आत्माको बत्तिस्माद्वारा एउटै शरीरभित्र, चाहे यहुदी चाहे ग्रिक, हामी गाभियौं अथवा हामी बत्तिसमा भयौं भनेछ. अर्को भिन्नता अथवा मान घटना, साँचो विश्वासीहरू उठाइ लगिने दिन, अब यो प्रभु येशूको दोस्रो आगमनमै पर्ने पहिलो चरण भनौँ, जसलाई अङ्ग्रेजीमा र्याप्चर भन्छ. त्यसैले यही शब्द प्रयोग गर्छ है म, छोटो एउटै शब्दमा भन्न सकिले. र्याप्चर भनेको चाहिँ साँचो विश्वासीहरूलाई प्रभुले हावामा उठाउने दिन अर्थात् उहाँकहाँ लग्ने दिन, जुन चाहिँ आजै हुन सक्छ, म तिमीहरूलाई लिन आउनेछु भन्नुभएको छ. अब र्याप्चर अघि र र्याप्चर पछाडिको भिन्नताहरू. अब र्याप्चर अगाडि भनेको हामी लगिनु अगाडि चाहिँ को समय त मण्डली युग भइहाल्यो, होइन? हामी मण्डली युगमा छौँ. अनि र्याप्चर पछाडि चाहिँ के आउँछ? र्याप्चर पछाडि त संकष्टकाल आउँछ, 7 वर्षे संकष्टकाल आउनेछ भनिन्छ. अब त्यही दुई समयको विषयमा पनि हामी विचार गर्दाखेरि, र्याप्चर अघि विश्वका मानिसहरू तीन समूहमा हुन्छन् भनिदिनुहोस् त. तीन समूहहरू के हुन् रे रिता बहिनी? यहुदी, अन्य जाति र मण्डली. तर र्याप्चर पछि चाहिँ विश्वमा केवल दुई समूह हुनेछन्. ती दुई समूह को होला आदर्श? र्याप्चर पछाडि विश्वासीहरू उठाइ लगिएपछि संसारमा दुईटा समूह मात्र बाँकी हुन्छन्. त्यो समूह चाहिँ फेरि त्यही पहिलेको यहुदी र अन्य जाति मात्र. किन होला? किनभने यो तेस्रो समूह मण्डलीलाई चाहिँ उहाँले उठाउनुहुन्छ, होइन? त्यो कुरा जस्तो कि अहिले चाहिँ परमेश्वरको एउटा मन्दिर छ यो संसारमा, है? पहिलो कोरिन्थी 3:16 जाउँ. पहिलो कोरिन्थी 3:16 परमेश्वरको मन्दिर केलाई भनिएको छ अहिले यो विश्वमा? पहिलो कोरिन्थी 3:16-17 यसरी लेखिएको छ, तिमीहरू परमेश्वरको मन्दिर हो. हामी विश्वासीहरूलाई, है, मण्डलीको विश्वासीहरू, तिमीहरू परमेश्वरको मन्दिर हो र परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ. पेन्टिकोस्टदेखि पछि भएको कुरा के यो तिमीहरूलाई थाहा छैन? 17 कसैले परमेश्वरको मन्दिर नष्ट गर्दछ भने त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ, किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिर चाहिँ तिमीहरू हो भनेछ. फेरि यो कुरा पहिलो कोरिन्थी 6:19-20 पनि छ, है? पवित्र आत्मा एक विशेष मन्दिरमा अहिले बास गरिरहनु भएको छ, तर राप्चर पछि चाहिँ पवित्र आत्मा हो, राप्चर पछि पनि पवित्र आत्मा संसारमा सक्रिय त रहनुहुन्छ, तर फरक के भने त्यो उक्त मन्दिरमा चाहिँ अहिले हामीले पढेको मन्दिरमा विश्वासीहरूको ले बनेको यो रचनाभित्र चाहिँ बास गरिरहनु भएको हामी यो संसारमा पाउने छैन. यो त उठाइसकेको छ. त्यसपछि पनि संसारमा चाहिँ मन्दिर हुनेछ, तर त्यो उल्लेख गरिएको मन्दिर चाहिँ कस्तो हुनेछ? एकचोटि 2:2 जाउँ. हामी उठाइ लगिएपछि परमेश्वरको मन्दिर यो संसारमा जुन हुनेछ नि, त्यो कस्तो मन्दिर हुनेछ? 2:4 लेखिएको छ, 2:4 यहाँ लेखेको छ, त्यसले, यो ख्रिस्ट विरोधीको कुरा गरेको है, त्यसले विरोध गर्छ र सबै ईश्वर भनिने अथवा पूजा गरिने भन्दा माथि आफूलाई उचाल्छ, यहाँसम्म कि म नै परमेश्वर हुँ भन्दै भन्ने कुरा देखाउँदै, त्यो ख्रिस्ट विरोधी परमेश्वरको मन्दिरमा परमेश्वर चाहिँ बस्छ, यो त पछिको कुरा गरे र्याप्चर पछि त्यो संसारमा यरुसलेममा एउटै भवन हुने एउटा भौतिक भवन हुनेछ परमेश्वर मन्दिर त्यसैले यहाँ पनि भिन्नता पाउँछ अहिले त त्यस्तो छैन अहिले त तिमीहरू हामीहरू परमेश्वर मन्दिर र्याप्चर पछि फरक अब ख्रिस्टको दोस्रो आगमन भन्ने घटनाको अघि र पछि हेर्दाखेरि हामीले के पाउँछौँ भने अब विचार गरौँ प्रभु येशूले एउटा दिनको उल्लेख गर्नुभएको छ जुन दिन चाहिँ यो संसारमा राज्य आउनेछ भनेछ स्वर्गमा चाहिँ पृथ्वीमा पनि मत्ती 6:10 तपाईँको के आओस् भनेछ राज्य आओस् होइन भनेर हामीले प्रार्थना गर्न सिकाएछ तर उक्त राज्य आएको छैन न त भने किन प्रार्थना गर्नुपर्थ्यो होइन आएको छैन हामी अहिले राज्यको युगमा परमेश्वरको राज्यको युगमा बाँचिरहेको छ है हामी आत्मिक रूपमा परमेश्वर राज्यभित्र छौँ सबै बाँचेकाहरू तर यो संसारमा भौतिक उहाँको राज्य खडा भइसकेको छैन तर उक्त राज्य एक दिन आउनेछ अनि जब आउनेछ अब कहिले आउनेछ भने ख्रिस्टको दोस्रो आगमनले ल्याउनेछ है राजा आउनुभएपछि तब संसारको रूप आजको भन्दा धेरै भिन्न हुनेछ उदाहरणको लागि यशया 11 जाउँ यशया 11 र परमेश्वरको राज्य यहाँ उहाँ ख्रिस्टको दोस्रो आगमन पछि खडा हुनेछ संसारको रूप परिवर्तित हुनेछ यसै 11:6-9 पढ्छौ यसै 11:6 सुरु गरौँ त्यस बेला ब्वाँसो चाहिँ थुमासित बस्नेछ र चितुवा पाठासित सुतेर बस्नेछ बाछा सिंह र एक वर्षीय पशु एकैसाथ रहनेछन् र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ गाई र भालु एकैसाथ चर्नेछन् र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन् र सिंहले गोरुले झैं पराल खानेछ दुधे बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ र भर्खर दूध छोडेको बालकले विखालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन् किनकि समुद्र पानीले भरिए झैं पृथ्वी परमप्रभुको ज्ञानले परिपूर्ण हुनेछ अब आजका त्यस बेला जब परमेश्वर राज्य हुनेछ त्यस बेलाका पशुहरू आजका पशुहरू भन्दा भिन्दै प्रकृतिका हुनेछन् आज अब यो त गजबको छ है साथै अरू भिन्नताहरू हुनेछ आज संसारमा युद्धहरू छन् हाम्रो देशमा छन् मानिसहरूको बीचमा झगडाहरू चलिरहेका छन् होइन तर जब राज्यको युग आउनेछ त्यहाँ फरक हुनेछ मिका 4:3 योना पछि मिका नहुमको अगाडि पृष्ठ 1283 मिकाको पुस्तक 4:1286 1285 मिका 4:3 पढ्छौ उहाँले धेरै मानिसहरूका बीचमा इन्साफ गर्नुहुनेछ प्रभु येशू ख्रीष्ट दोस्रो आगमनपछि है उहाँले इन्साफ गर्नुहुनेछ धेरै मानिसहरूको बीचमा सबै जातिहरूको बीचमा र टाढा टाढासम्मका बलिया जातिहरूका निम्ति झगडाको फैसला गर्नुहुनेछ झगडा मिलाउनुहुनेछ तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका थाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन् जाति जातिहरूले एकअर्काको विरुद्धमा तरवार चलाउने छैनन् न त तिनीहरूले फेरि कहिले लडाईँ गर्न तालिम लिनेछन् युद्धहरूको अन्त हुनेछ यसरी ठूलो भिन्नता साथै आज सुसमाचार प्रचार गरिन आवश्यक छ होइन मानिसहरूले प्रभुलाई चिन्न खाँचो छ उनीहरूले चिनुन् भनेर उनीहरूलाई प्रभुको बारेमा बताउन खाँचो छ होइन मर्कुशको 15 इत्यादि होइन महान आज्ञा भनेको छ सबै सारा जगतमा गएर सारा प्राणीहरूलाई सुसमाचार प्रचार गर तर प्रभु येशूको राज्यको युग जब आउनेछ यो संसारमा के त्यो आवश्यक हुनेछ हुने छैन भनेको छ यर्मिया 31 जाउँ एकचोटि यर्मिया 31:34 यर्मिया 31:34 यसरी लेखेको हामी पाउँछौ जब राज्यको युग आउनेछ 1150 यर्मिया 31:34 परम प्रभुलाई चिन भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैन किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन् परमप्रभु भन्नुहुन्छ यसरी परमेश्वरको ज्ञान चाहिँ यशया 11:9 लेखेको छ होइन कि जसरी समुद्र पानीले ढाकेको छ त्यसै परमेश्वर प्रभुको ज्ञान पनि पृथ्वीभरि ढाकिनेछ। अब समुद्र त जहाँ हेरे पनि पानी नै देखिन्छन् होइन, त्यस्तै गरी परमेश्वर ज्ञान पनि विश्वव्यापी हुनेछ, प्रभुलाई चिन्नेछ। यो महत्वपूर्ण भिन्नताहरूलाई हामीले जान्न आवश्यक छ। अब आजको अध्ययन चाहिँ यहीसम्म हामी राखौं। प्रबन्ध शब्दको अर्थमा त हामी पुगेको पनि छैन, भोलि त्यो हामी गर्नेछौँ। यो प्रबन्ध शब्दलाई बाइबलमा कुन अर्थले प्रयोग भएको छ त्यो हामी भोलि अगाडि बढाउनेछौँ। हुन्छ त हामी प्रार्थना गरेर